بھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والصلاة والسلام علیک یا رسول اللہ وعلى آلک و اصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک و اصحابک یا نور اللہ۔ مدرسن کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے۔ ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان، زینو مجالسکم بالصلاتی علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ، اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو، تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا۔ صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی محمد کفیل رضا تاری ہیں، ان کو بھی خوش آمدید کہتے ہیں۔ کیسے مزاج گرامی آپ؟
الحمدللہ علی کل حال، آپ کیسے ہیں؟
اللہ کا شکر الحمدللہ۔ ان دنوں میں بطور خاص حج اور قربانی دونوں ایک ساتھ ہی، چونکہ ایام آتے ہیں اور ایک ساتھ ہی دونوں کے سوالات بھی لوگوں کی طرف سے آ رہے ہوتے ہیں، تو ابتدائی طور پر میں یہ چاہوں گا کہ ایک آدمی اپنے آپ پر غور کرتا ہوا یا اپنی مالیت کو دیکھتا ہوا، چاہے مرد ہو یا عورت، تو قربانی کا وہ کیا نصاب ہے کہ جس کے مطابق وہ یہ فیصلہ کرے کہ مجھے اپنی قربانی کرنی ہے، اس کے لیے جانور بھی لینا ہے، تیاری بھی کرنی ہے، اور یہ ابھی ہی معتبر ہوتا ہے یا کچھ دن بعد کا نصاب معتبر ہوتا ہے، کیا کہیں؟
بسم اللہ الرحمن الرحیم۔ قربانی کا نصاب 7.5 تولہ سونا یا 52.5 تولہ چاندی ہے۔ اچھا، اس کا جو وقت ہے وہ ہے قربانی کے جو ایام ہیں 10 ذوالحجۃ الحرام، 11 اور 12، ان تینوں دنوں میں 12 ذوالحجۃ الحرام کی جو ہے وہ غروب آفتاب سے پہلے اگر کسی شخص کے پاس اتنی مالیت کا مال حاجت اصلیہ سے زائد اس کی ملکیت میں آ جائے تو اس پر قربانی واجب ہوگی، بشرطے کہ وہ شخص شرعی مسافر نہ ہو۔
ٹھیک، دیگر اور بھی کچھ شرائط ہیں؟
اور دیگر شرائط ہیں، جیسے نابالغ پر نہیں ہے، بالغ پر جو ہے وہ ہے، مرد ہو یا عورت ہو دونوں پر ہی قربانی جو ہے واجب ہے، اور اگر صاحب نصاب ہیں تو دونوں پر علیحدہ علیحدہ واجب ہے۔ شوہر کی قربانی بیوی کو کفایت نہیں کرے گی، بیوی کی قربانی شوہر کو نہیں کرے گی۔ اچھا، ہم نے نصاب دو بیان کیے، 7.5 تولہ سونا یا 52.5 تولہ چاندی۔ اگر کسی شخص کے پاس صرف سونا ہی ہے اور اس کے علاوہ اس کے پاس حاجت اصلیہ سے زائد کوئی بھی مال نہیں ہے، نہ پیسہ ہے، کچھ بھی پیسہ اس کے پاس اضافی حاجت اصلیہ سے زائد نہیں ہے، نہ چاندی ہے، نہ پرائز بانڈ ہے، نہ مال تجارت ہے، اور پلس حاجت اصلیہ سے زائد کوئی اس کے پاس اضافی سامان بھی نہیں ہے، جب ہم زکوٰۃ کی بات کرتے آئے رمضان المبارک کے اندر تو اس وقت ہم صرف ان چار چیزوں پر بات کر رہے تھے، سونا، چاندی، کرنسی، مال تجارت اور پرائز بانڈ پر،
یعنی اموال زکوٰۃ تو مخصوص ہی ہیں،
مخصوص تھے، لیکن قربانی کا تعلق یہ ہے کہ قربانی کے اندر ان کے علاوہ بھی اضافی کوئی چیز ہے آپ کے پاس جو ان میں سے تو نہیں ہے، جیسے پلاٹ ہے، آپ نے جو ہے وہ ابھی لیا ہوا ہے کہ میں اس کو جو ہے وہ بنوا کے اس میں جو ہے وہ رہوں گا،
ٹھیک،
ابھی نہیں رہ رہا آپ اس کے اندر، وہ آپ کے لیے جو ہے وہ ابھی اضافی ہے۔ یوں ہی آپ کے گھر کا سامان ہے، جیسے ہمارے پاس رمضان میں زکوٰۃ سے متعلق یہ سوال آتے رہے کہ بھائی خواتین کے وہ کپڑے شادی کے جو وہ پہنتی نہیں ہیں تو کیا ان پر زکوٰۃ ہے؟ ان پر زکوٰۃ نہیں، مگر ان کی مالیت کی وجہ سے قربانی واجب ہو جائے گی
اگر وہ اتنی مالیت
کی ہیں یا دوسرے مال سے مل کر اتنی مالیت کو پہنچ جاتے ہیں۔ یوں ہی گھر کے اندر جو ہے وہ مثال کے طور پہ بہو شادی ہو کر آئی اور اب اس کا فریج جو ہے وہ پیک رکھا ہوا استعمال میں نہیں آ رہا، وہ اس وقت حاجت اصلیہ سے زائد ہے اس کے لیے، تو اگر اس کی مالیت اتنی بنتی ہے خود یا دوسرے مال سے مل کر تو قربانی واجب ہو جائے گی۔ یوں ہی برتن اور دیگر ساری چیزوں کا جو ہے وہ حکم ہے، تو قربانی کے اندر جو مال کیلکولیٹ کرنا ہے نصاب کے لیے وہ سونا، چاندی، کرنسی، مال تجارت، پرائز بانڈ کے علاوہ دیگر حاجت اصلیہ سے زائد کوئی بھی سامان ہے تو بہرحال वो कैलकुलेट किया जाएगा। तो अगर किसी के पास सिर्फ सोना है और उसके अलावा उसके पास और कुछ भी नहीं है, जो कि अमूमन होता नहीं है, लेकिन बिलफर्ज अगर हम तस्लीम कर लें कि भाई उसके पास और कोई भी उस चीज उसकी मिल्कियत में नहीं है,
हाजत से ज़ायद,
हाजत से ज़ायद, तो 7.5 तोला से अगर कम सोना है, 7 तोला भी है, तो उस पर कुर्बानी वाजिब नहीं है, जबकि कोई भी सामान उसका पास हाजत असलिया से ज़ायद ना हो। और अगर उसके पास 1 तोला सोना है और साथ में जो है वो कुछ पैसे हैं या हाजत असलिया से ज़ायद कुछ सामान है, तो इन दोनों की कीमत यकीनन आज के रेट के अतबार से हम बात करें तो वो सोने की 1 तोला कीमत ही जो है वो चांदी की 52.5 तोला कीमत से ज़्यादा है।
ठीक,
तो जब दूसरा कोई भी माल मिल गया तो ये 52.5 तोला चांदी का अब यहाँ पर निसाब जो है वो कैलकुलेट किया जाएगा और उस एतबार से कुर्बानी वाजिब होगी। 52.5 तोला चांदी की कीमत आजकल जो है वो 1,40,000 से 1,49,000 के करीब जो है वो अप एंड डाउन जो है वो चल रही है।
ठीक,
तो अब इसका जो बिल्कुल फिक्स आप कहेंगे वो तो यही होगा कि जब 9 ज़िलहज्जतुल हराम को मार्केट्स बंद होंगी तो उस वक्त जो चांदी का रेट आएगा,
सही,
तो हकीकत वो देखा जाएगा,
रेट तो वही
हाँ, तो अंदाजा ये आपको बता दिया कि भाई अगर 1,40,000 किसी की मिल्कियत में है या इतनी मालियत का हाजत असलिया से जायद सामान उसकी मिल्कियत में है या कुछ सोना है कुछ चांदी है कुछ सामान है ये सब मिलकर इतनी कीमत को पहुंच जाते हैं तो भी उसके ऊपर कुर्बानी वाजिब होगी।
अच्छा भाई, अच्छा किसी के पास सिर्फ सोना है, वो 2 तोले 3 तोले 4 तोले यानी 7.5 तोले सोना नहीं, आपने जो कहा कि चांदी भी नहीं है, इजाफी रकम भी नहीं है, हाथ जैसे ज्यादा सामान भी नहीं है, तो फिर होगी उसमें
फिर कुर्बानी वाजिब नहीं होगी।
यानी ये निसाब समझना बहुत है,
निसाब है कि जिस तरह जकात में भी हम यही कहते हैं, यहाँ पर बस सिर्फ एडिशन क्या है वो है सामान का,
हाजत से ज्यादा सामान का। अच्छा सामान में हाजत से ज्यादा क्या मतलब, बाद सर्दी के हैं, गर्मी के, अभी गर्मी का मौसम है
जी,
तो अब सिर्फ गर्मी वाला शुमार करेंगे या आगे सर्दियाँ नहीं,
पूरे साल के अंदर जो भी आपकी हाजत के जो भी सामान हैं हाजत में शुमार होंगे।
ठीक,
हाँ इजाफी जैसे मैंने आपको बताया कि बसा औकात जो होता है कि किसी शख्स की जैसे गाड़ियों का सवाल होता है तो गाड़ियाँ ही अगर किसी के पास 4 हैं लेकिन वो 4 इस्तेमाल के अंदर
तो वो 4 हाजत में,
वो 4 हाजत के अंदर जो है वो आ गई हैं, लेकिन अब जैसे मिसाल के तौर पर किसी शख्स की जो है वो एक जो है वो कोई गाड़ी ख़राब है,
ठीक,
और वो हाजत में नहीं है, उसने वो सब अपनी हाजत से फारिग कर दिया कि यूँ ख़राब पड़ी हुई इस्तेमाल नहीं कर रहा कि भाई ख़राब है बनवाऊँगा तो इस्तेमाल करूँगा, ये एक अलग सिचुएशन है, ये तो वही है कि भाई दौरान इस्तेमाल गाड़ी ख़राब हो गई और अब जो है वो आप उसको बनाने का इंतज़ार के अंदर जो है वो, लेकिन एक ये कि वो इजाफी जो है वो खड़ी हुई है बेकार, आपने उसको अपने इस्तेमाल
आपने भी निकाल दिया, आपने ना बेच रहे हैं और ना बनवा रहे हैं।
हाँ अच्छा, इसी तरह कई दफ़ा कई घर का ऐसा सामान होता है जो स्क्रैप के अंदर आपने जो है वो रखा हुआ होता है, वो छत पे फेंक दिया या जो है ना वो और किसी जगह पर जो है वो आपने स्टोर के अंदर जो है वो रख दिया कि भाई वो वैसे ही पड़ा हुआ है उसकी कोई हाजत जो है वो नहीं है, अब वो हो सकता है कि आज नहीं तो आप 2 साल के बाद यही फैसला करेंगे कि यार उठाकर कबाड़ में जो है वो स्क्रैप जो है वो मैं कर दूँ। तो भारत अगर वो इस तरह का इजाफी है तो अब आपकी नज़र में तो उसकी कोई कीमत नहीं है कि यार ये कौन सा माल है इसका तो मेरे इस्तेमाल में नहीं है तो बिल्कुल ही जो है वो फारिग है, लेकिन अगर उसकी मालियत जो है वो इतनी है जो निसाब की मकदार को पहुँचे या आपके पास दूसरा माल है वो मिसाल के तौर पर 1,00,000 का है और आपकी मिल्कियत में जो स्क्रैप है वो जो है वो 40,000 का है, तो अब वो 1,00,000 और ये 40,000 मिलकर चांदी का निसाब बन जाएगा और आप पर कुर्बानी वाजिब हो जाएगी।
ठीक है नाज़रीन किराम, आप सोच रहे होंगे कि ये क्या सामान है और इन सब को भी शुमार करना ये भी देखना, और कई लोग होंगे कि ये सोचते होंगे कि यार हमने आज तक सामान गिना ही नहीं है, हमारे पास सामान कौन सा है, कौन सा हाजत से ज़ायद है, कौन सा हाजत वाला है और हम कुर्बानी कर देते हैं। हमारा इस टाइम मौजू वो लोग नहीं है कि जो कुर्बानी तो करते हैं तो ठीक है, वो उनको कोई ज़रूरत नहीं कि वो अपना माल गिने भी शुमार भी करें सामान देखें भी, इसी तरह वो बहनें वो ख़वातीन जो कुर्बानियाँ करती हैं या उनकी तरफ से उनके घर वाले करते हैं और उनकी इजाज़त है या अंडरस्टूड है कि कुर्बानी हो रही है तो उसमें भी कोई हम कोई कलाम नहीं है। ये गुफ्तगू हो रही है कि एक वो आदमी कि जिसके पास कम अज़ कम कितना माल होना, ज़्यादा वाली की बात नहीं है, ये सारी चीज़ें मिल मिला के अगर उसकी 1,40,000 के इर्द गिर्द अगर बनती हैं तो उसको हम कुर्बानी के हवाले से साहिब निसाब कह रहे हैं, लेकिन अगर कोई वैसे ही लाखों में भी जिसके पास 4,00,000, 5,00,000 या दीगर अमवाल मौजूद हैं और या करेंसी उसके पास इतनी मौजूद है या सोना है तो सोने के साथ कुछ ना कुछ माल होना, अच्छा सोना ही अगर 7.5 तोले या उससे ज्यादा है तो फिर भले और कुछ भी नहीं है उसका भी एतबार किया जाएगा, और अगर 7.5 तोले से कम है तो फिर दीगर देखा जाएगा कि उसके पास हाजत से जायद माल, चाहे पैसों की सूरत में, करेंसी की सूरत में, चाहे हाजत से जायद कपड़ों या सामान की सूरत में, या कोई और ऐसी चीज़ें कि मिलकर वो 1,40,000 के कमोवेश जो है वो बन जाते हैं, तो ये सहब निसाब होगा। तो ये मसाइल हमें इस तौर पर ज़रूर जो है वो समझने भी चाहिए, और ये कोई ऐसी बातें नहीं है कि जो दरपेश नहीं हो। यहाँ देखने वाले और देखने वालियाँ ये लाखों हैं, और वो खुद ही अपने ऊपर गौर कर रही होंगी कि इस वक्त के हमारे ऊपर ये शरायत लाजिम आती हैं और हमें इस हवाले से क्या करना चाहिए। तो ये एक तरह का अल्लाह की तरफ से जो वाजिब हम पर ये कुर्बानी को रखा गया है, और इखलास के साथ, मोहब्बत के साथ इसकी भी हमें तैयारी भी करनी चाहिए। पहले से बताने का मकसद ये है कि जिस पर वाजिब बनता है तो फिर वो पहले से एहतमाम करे। कुर्बानी में जो पैसा है, हम देखें ना कि कफील साहब, आम हालत में अगर किसके पास 1.5 लाख रुपए मौजूद है तो ज़कात तो उसको 1,50,000 और 50,000 रुपये 1,250 रुपये, तो टोटल मिल मिला के ये ज़कात बन जाएगी
जी,
कि उसकी 4,000 से कम ही ज़कात बनेगी। लेकिन अगर 1.5 लाख रुपया मौजूद है तो उसको हिस्सा भी
कुर्बानी के लिए कम से कम जो है वो हिस्से की तरफ जाना होगा, जो अगर हम बात करें कराची की या पाकिस्तान में मुख्तलिफ जगहों की, तो 20,000 तो कम से कम जो
18 से 20 और इससे ऊपर, और अगर छोटे जानवर की तरफ जाते हैं तो वो 50-60,000 रुपये नॉर्मल। मंडी तो हम गए हैं, अंदाज़ा तो हो गया होगा कि कितने कितने बकरे हैं और रेट उनके कहाँ पर जो है वो जा रहे हैं। तो ये नाजरीन एक सोचते हैं कि भाई अब 1.5 लाख रुपया है तो अब उसमें 50,000 तो ये खर्च हो गया, तो यूँ अगली दफ़ा आएगा तो फिर हम या बिलफर साहब निसाब बन रहे हो किसी तरह भी, तो इसमें खर्च ज़्यादा होता है, इसको क्या आप कैसे कहेंगे?
देखिए हदीस पाक में फरमाया गया कि ज़ुलहज्जतुल हराम के जो ये अय्याम है ना 10, 11, 12, तो अय्याम नहर कहलाते हैं। फरमाया कि अय्याम नहर में सबसे अफजल रुपया वो है जो कुर्बानी में खर्च हो। फरमाया कि इस दिन कोई भी सदका जो है वो इससे अफजल नहीं। तो कुर्बानी दर हकीकत ये वो इबादत है जो कि तमाम उम्मतों के अंदर रही। अल्लाह पाक ने कुरान मजीद में भी उसका जिक्र फरमाया कि और हमने हर जो है वो उम्मत के लिए कुर्बानी रखी ताकि वो अल्लाह पाक का जो है वो जिक्र करें उस नेमत पर जो अल्लाह पाक ने उन्हें चौपायों में से रिस्क दिया। फिर ये भी देखें कि ज़कात जो है वो आप देते हैं और देने के बाद आपका उसमें कोई नफ़ा नहीं होता, जबकि यहाँ क्या है, खुद भी इसमें से खाओ और दूसरों को भी खिलाओ।
यानी एक तरह का आप गोश्त का शरीयत ने सारा का सारा आपको मालिक
कर दिया। तो यहाँ पर एक एतबार से तो आपको लग रहा है कि भाई जो है वो ज़्यादा रकम जो है वो इस वाजिब की अदायगी में सर्फ हो रही है बनिस्बत ज़कात, लेकिन यहाँ टोटल गोश्त भी अगर कोई शख्स जो है वो अपने इस्तेमाल के लिए रख लेता है तो उस पर कोई गुनाह नहीं है,
ठीक है,
बेच नहीं सकता उसे।
सही,
मुस्तहब तरीका ये बयान किया कि भाई आप उसके 3 हिस्से करें, एक हिस्सा अपने लिए, एक रिश्तेदारों के लिए और एक जो है वो फुकरा और गुरबा के लिए करें। तो एक तो ये बात है, दूसरी बात ये है कि अल्लाह पाक का जब माल हम तसव्वुर कर लें कि ये रब का माल है जो उसने हमें दिया है, तो फिर ऐसे वक्त कभी भी इंसान के जहन में ये वसवसा नहीं आएगा, या अगर शैतान डालता है तो भी उसे जो है वो दूर कर देगा कि यार जिसका माल है उसी की राह में तो खर्च कर रहा हूँ, उसके हुक्म क्यों,
बिल्कुल
मेरा कुछ है ही नहीं। जब हम में ये थोड़ा सा वो आ जाता है ना कि भाई ये मेरा है, तो अब हम सोच रहे होते हैं कि भाई इसकी अदायगी वहाँ क्यों करूँ, यहाँ क्यों करूँ। तो ये दर हकीकत इसको आप यूँ ही समझें कि भाई ये रब ताला का माल हमारे पास बतौर अमानत ही है, वो जहाँ जहाँ कह रहा है हम वहाँ जो है खर्च करें, तो उसकी चीज़ उसी की राह में खर्च करने में किसी भी किस्म की का कोई तरद्दुद जो है वो इंसान को नहीं होना चाहिए। ये तो उसकी करम नवाजी है कि उसने हमें माल भी दिया और उसके साथ उसमें सिर्फ 2.5% ज़कात के तौर पर वाजिब किया, सदका फितर वाजिब किया और जो है वो ये कुर्बानी वाजिब की, बाकी उसके अलावा कितना माल है वो सब की हमें इजाज़त दी हुई कि भाई हर जो है वो जायज़ और हलाल काम के अंदर जो है वो उसे खर्च कर सकते हो।
सही,
तो लिहाजा ऐसे वक्त के ऊपर जो है वो अपने दिल के अंदर जो है वो तंगी नहीं लानी चाहिए। कुर्बानी से मुतालिक ये भी फरमाया गया कि तुम्हारे बाप इब्राहिम अलैहिस्सलाम की सुन्नत ही बाल बाल के बदले में, ऊन के बारे में पूछा, फरमाया ऊन के भी हर बाल के बदले में सदका है,
सदका है, सवाब ने की।
सोचें कि कितना बड़ा सवाब है। फिर ये कुर्बानियां जो है वो कल कयामत के अंदर पुलिस सिरात पर जो है वो सवारियां बनेंगी। तो ये कितने फजाइल इंसान को जो है वो हासिल हो रहे हैं। तो कभी भी कुर्बानी के मामले में पीछे नहीं होना चाहिए। अपनी हस्ब इस्तेआत कुर्बानी आप पर वाजिब है तो आप कम से कम कुर्बानी का वाजिब जो है वो अदा करें। हाँ, ताकत आपके पास ज़्यादा पूरा बड़ा जानवर लाने की नहीं है तो आप हिस्से पर जो है वो इक्तफा कीजिए। अल्लाह ने आपको माल दिया है तो आप पूरा बड़ा जानवर जो है वो लेकर आए। आप एक से ज़ायद जानवर कुर्बान कर सकते हैं, आप वो भी जो है वो कुर्बान करें, उसमें भी कोई हर्ज नहीं है। और ज़्यादा माल दिया है तो आपको चाहिए कि आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से कुर्बानी करें और सबसे बेहतरीन जानवर जो है वो हुजूर की बारगाह में जो है वो पेश करें। तो ये तमाम चीज़ें वही हैं कि इंसान को माल के माल राह खुदा में खर्च करने के मामले में तंगी नहीं होनी चाहिए। देखिए ना, हम बहुत सारे अखराजात हैं जो कि बसा औकात हालात तंग होने के बावजूद कर रहे होते हैं, जो हम पर वाजिब नहीं होते। बच्चों की मुख्तलिफ जो है वो बर्थडे हैं और जो है ना मुख्तलिफ तकरीबात हैं। अच्छा, शादी के मौके के ऊपर जो है वो शादी के बाद जो है वो कुछ दावतें हैं और मुख्तलिफ चीज़ें जो है वो चल ही रही होती हैं। अच्छा, ख़ुद आउटिंग के लिए जाना है,
सही बात,
तो वो जा ही रहे होते हैं, सारे जो है वो अखराजात अदा ही हो रहे होते हैं। तो लिहाजा जब ये सारे काम हम कर रहे हैं तो राह खुदा के अंदर जो है वो शैतान के इन वसवसों की तरफ जो है वो हरगिज़ तवज्जो नहीं देनी चाहिए, बल्कि उनके इस वसवसों को इस जवाब के साथ झटक देना चाहिए कि रब का माल है और उसी की राह में खर्च कर।
ठीक है, माशाल्लाह। बाकायदा गोश्त मकसद नहीं है, फ़ायदा तो हम उठाते हैं। कुछ लोग अगर ये सोचते हैं कि भाई इधर उधर से सब जगह से आ जाता है तो हमारे पास तो वैसे ही बहुत वाफर हो जाता है, तो आप उस गोश्त को देख कर ये ना सोचें, बल्कि ये सोचें कि उन लोगों ने भी तो इतनी कुर्बानियाँ की हैं, उन्होंने भी कुर्बानियाँ की और वो ये नेकियाँ भी कमा रहे हैं कि दूसरों को भेज भी रहे हैं। तो इस बारह जिन पर वाजिब है, एक कफील भाई बात ऐसे होते हैं जिनको माशाल्लाह शौक़ होता है। हमारे अगर हम देखें अबा अजदाद की तरफ, बड़ों की तरफ, बूढ़ों की तरफ, तो एक शौक उनको, कई लोग पूरा साल इसकी तैयारियों में रहते हैं। यानी गोया कि कुछ लोग जानवर बाकायदा पालते हैं, यानी वो एक दो ही भी भले उनके जानवर होंगे लेकिन एक लगाव उनको है कि ये कुर्बानी है
जी।
सारा साल उसको पूरे यानी अपने घर के ये कहें कि बच्चों की तरह जैसे परवरिश होती है उसका भी ख्याल रखना
जी,
और उसको पालना, सब कुछ करना, और इसमें लगाव रहता है। फिर आपने बड़ी अच्छी तवज्जो दिलाई कि साल के दौरान हम कई ऐसे खर्चे करते हैं जो ज़्यादा ज़रूरत होते हैं। अगर आदमी बिलफर्ज जो नहीं करने वाला ना, कुर्बानी नहीं करता, तो मैं कहता हूँ कि ये साल के दरमियान जो इस तरह के खर्चात हैं ना, यही अगर साइड पे करता रहे तो एक दफ़ा ये कुर्बानी का लुत्फ़ उठाएँ आप। यानी बिलफर्ज किसी पर वाजिब नहीं भी है, फिर भी कह रहा हूँ कि इसमें भी जो नेकी है, सवाब है, नफली में भी सवाब तो है ना, कोई वाजिब नहीं है उस पे।
के अंदर भी जो है वो सवाब है। और देखें, इसके अंदर ये भी है कि कुर्बानी जो आपने कहा ना, बाज़ लोगों का शौक़ होता है, ऐसा शौक़ होता है कि बाकायदा वो मसला पूछने आते हैं कि हम पर कर्ज है, क्या हम कुर्बानी कर सकते हैं। क्योंकि बाज़ लोग उनको ये गलत फहमी के तौर पर बात फैला देते हैं कि तुम्हारी तो कुर्बानी हो ही नहीं सकती,
कर्जा तुम पे,
तो भी वो कुर्बानी करेगा तो उसकी कुर्बानी अदा हो जाएगी। वो अलग बात है कि भाई किसी पर कुर्बानी वाजिब ही नहीं हो रही कर्जे की वजह से, कि कर्जा उसके ऊपर इतना है कि उसके माल को माइनस कर दे रहा है या निसाब से कम कर दे रहा है, लेकिन अगर वो भी करेगा तो बहरहाल कुर्बानी वाजिब अदा हो जाएगा। तो एक तो जानवरों से इंसान को जो है वो उनसियत जो है वो होती है, फिर हमारा दीन इस्लाम जो है वो जानवरों के साथ जो है वो हुस्ने सलूक का जो है वो दर्स देता है। फिर कुर्बानी का वाकई ऐसा है कि बच्चों से लेके बड़ों तक में, जवानों में, बड़ी उम्र वालों में, सब में ही एक ज़ौक शौक होता है बतौर मुसलमान ये कि जो है वो हमें कुर्बानी जो है वो करनी है। हाँ, बाज़ लोग होते हैं कि जिन्हें जो है वो इस तरह की चीज़ों के अंदर जो है वो प्रॉब्लम का जो है वो सामना करना पड़ता है या वो वसवसों का जो है वो शिकार हो जाते हैं, तो उस तरफ बिल्कुल तवज्जो नहीं देनी चाहिए हमें। बहरहाल अगर हम गोश्त ही कैलकुलेट करें जो हम पूरे साल में खाते हैं, तो भाई वो कौन सा आप पर जो है वो खाना वाजिब है, फिर आप दालों पर ही गुजारा जो है वो कर लें, तो ऐसा नहीं होता। तो बहरहाल कुर्बानी जिस पर वाजिब है, हम इस पर अभी बात कर रहे हैं कि जिस पर नहीं है वो करे या ना करे, उसके पास दोनों ऑप्शन है,
ठीक है,
लेकिन जिस पर वाजिब है उसे अदा करनी है। अच्छा, अब सवाल ये कि भाई किस कहाँ से अदा करूँ, भाई जो आपके पास माल है उसी से आपने अदा करनी है और किससे अदा करनी है। तो कई दफ़ा ख़वातीन होती हैं, उनके पास सोना होता है, जेवरात होता है, तो वो ज़कात में भी उनका यही सवाल होता है कि भाई हम ज़कात कहाँ से अदा करें, हमारे पास तो कुछ माल पैसा ही नहीं है। तो पैसे से ज़कात अदा करना ज़रूरी नहीं है, आप सोने से भी ज़कात अदा कर सकती हैं। यही जो है वो कुर्बानी में है कि आप अपनी कुर्बानी की अदायगी के लिए आप जो है वो अपना कोई एक जो है वो जेवर का हिस्सा बेच दीजिए।
बहुत मुश्किल काम है ये जो आप बता रहे हैं, ये जेवर बेचना और एक घर में तरह तरह के मसाइल हो जाए, कभी कोई अंगूठी भी ना बेचे निकाल के कौन देगे।
असल वही है कि कुर्बानी के मामले के अंदर कई दफ़ा ऐसा होता है, अल्हम्दुलिल्लाह अज़्ज़वजल दावत इस्लामी ने मदनी चैनल के ज़रिए जो पैगाम लोगों के घरों घरों तक पहुँचाया है, कई ख़वातीन वो हैं जो हमसे दारुल इफ्ताह अहले सुन्नत में ईमेल के ज़रिए या फ़ोन पर या बिलमुशाफ़ा आकर भी इस बारे में जो है वो परेशान होती हैं कि हम तो पता है कि कुर्बानी हम पर वाजिब भी है और हम करना भी चाहते हैं, इसी तरह ज़कात भी कि हम पर फ़र्ज़ है, लेकिन शौहर जो है वो हमें जेवर बेचने नहीं देते।
ये भी है,
शौहर हमें जेवर बेचने नहीं देते, या अच्छा मैं बेचने नहीं देते, दूसरा फिर इन चीज़ों की अदायगी के लिए पैसे भी नहीं देते। तो ऐसे भी बाज़ लोग हैं कि जो ना खुद जो है वो किसी की मदद करते हैं उसकी दीनी फरीजे की अदायगी के लिए, और ना ही खुद उनके माल से उसकी अदायगी जो है वो करने देते। इसी तरह बाज़ जगह पर सास के कब्जे के अंदर जो है वो जेवर होता है तो वो नहीं देती। अच्छा अब बीवी कहे कि भाई मुझे कुर्बानी करने दें या मेरा जो है वो ज़कात अदा करने दें, तो वो इस चीज़ की तरफ भी माइल नहीं होते। तो देखिए यहाँ तो ये ऐसे अफराद जो है वो डबल गुनाहगार हो रहे होते हैं। ऐसी सूरत के अंदर फिर बहरहाल जो है वो उन ख़वातीन को चाहिए कि इस के लिए कोई ना कोई जो है वो हल निकालें। कुर्बानी या ज़कात फ़कत शौहर के इस तरह मना कर देने से ख़त्म नहीं होगी,
ख़त्म नहीं होगी,
वो अपनी जगह पर वाजिब रहेगी।
यानी सोना अगर ये चीज़ें इनकी मिल्कियत में हैं तो इनको हल की तरफ भी जाना होगा, और इसमें ये उज़र भी नहीं बनेगा कि ये शोहर मना कर रहा है या जो भी कुछ एहतमाम करना है, बहरहाल वो फिर उनको सोचना चाहिए। अल्लाह पाक सबको अमल की तौफीक दे और खुश दिली के साथ ये मामलात करने की भी सआदतें अता फरमाए। नाज़रीन बहुत टाइम हो चुका है, आप भी इंतज़ार में आपके सवालात को कब शामिल किया जाएगा। जी जी बिल्कुल, बिला तखीर बिला तमीद अब आप बढ़ते हैं आपके सवालात की तरफ।
कब्रिस्तान लोग जाते हैं और जाने अनजाने में कोई कब्र पे पैर आ जाते हैं, इसके बारे में बंदा गुनाहगार है या नहीं, इसके बारे में इरशाद फरमा दें।
कब्रिस्तान के अंदर जिस तरह इंसान का एहतराम उसकी ज़िंदगी में है, यूं ही इंसान का बाद इंतकाल भी जो है वो एहतराम है, न सिर्फ उसके बदन का एहतराम बल्कि उसकी कब्र का भी एहतराम है। हदीस मुबारक के अंदर कब्र के साथ एक शख्स को जो है वो टेक लगाए हुए आप सल्लल्लाहु अलैहि वसल्लम ने मुलाहिजा फरमाया, तो आपने ऐसा करने से उसे मना फरमाया कि इससे मुर्दे को तकलीफ पहुंचती है। तो अंदाज़ा कीजिए कि जब टेक लगाने से मना कर दिया गया और उसे मुर्दे की अजियत का सबब बताया गया, तो ख़ुद उसके ऊपर पैर रख कर जो है वो चलना क्यों कर जो है वो जायज़ होगा, तो ये हरगिज़ जायज़ नहीं है। अच्छा जाने अनजाने की इन्होंने बात की, कई दफ़ा ऐसा होता है कि हमें पता है कि हम अपने मरहूम की कब्र तक जो जा रहे हैं वहाँ तक दीगर कब्रों पर पैर रखे बगैर जाया ही नहीं जा सकता
जी, तो बात जो
अब ऐसी सूरत में आपको इस बात की हरगिज़ इजाज़त नहीं होगी कि आप अपने मरहूम के कब्र के पास जाएँ, आप फिर फातिहा जो है वो दूर से ही पढ़ लीजिए, कब्रिस्तान के गेट पर पढ़ लीजिए या उसी सीध में जो है वो कब्रिस्तान के बाहर दीवार के पास पढ़ लें, या उतना आगे जा सकते हैं जहाँ तक कब्र पर आपका पाँव ना पड़े, रास्ता क्लियर हो। अगर कोई ऐसा रास्ता कब्रिस्तान में बना जहाँ पहले कब्रें थीं और अब उसको रास्ता बना दिया कब्रें हटाकर, उस रास्ते पर चलना भी हराम है। तो लिहाजा इस बात का ख़ास ख्याल रखें, इसको आप अपने मरहूम की कब्र के पास आप जा रहे हैं जनाब, उस पर फूल डालने और जो है ना फातिहा पढ़ने, ये सोचिए कि बहरहाल जिस तरह हम एक महल्ले में साथ रहते हैं लोगों के साथ पड़ोसियों के साथ, इसी तरह वहाँ पर आपके मरहूम के पड़ोसी वो सारे मुर्दे हैं।
सही।
तो अगर आपने अपने वालिद जो है वो ज़िंदगी के अंदर आपके वालिद जो है वो किसी जगह पर बैठे हुए अपने दोस्तों के साथ या पड़ोसियों के साथ, तो क्या आप वालिद तक पहुँचने के लिए उनके इर्द गिर्द के दोस्तों के ऊपर पाँव रखते हुए आएंगे? कभी नहीं जाएंगे आप, क्योंकि बहरहाल इसके अंदर उनकी जो तकलीफ़ भी है, वालिद को भी ये बात बुरी लगेगी कि यार ये कैसा नाफरमान जो है वो बेटा है, इसको इतनी अकल नहीं है कि मेरे तक पहुंचने के लिए मेरे ही जो है वो दोस्त अहबाब के ऊपर जो है वो ये पांव रख के आ रहा है। तो यही आप यहाँ गुमान कर लें कि वालिद को उनके दीगर मुर्दे भी शिकायत करते होंगे कि यार ये देखो तुम्हारा बेटा जो है वो हमारे ऊपर जो है वो पाँव रख कर आ रहा है, तो आप जो समझ रहे हैं कि वो खुश होंगे, वो खुश नहीं होंगे, क्योंकि एक तो आप गुनाहगार हो रहे हैं और वालिदैन को जो है वो औलाद के गुनाहों की खबर पहुंचती है जिससे उन्हें तकलीफ होती है। تو لہٰذا ایسا ہرگز نہ کریں. اگر آپ کے جو ہے وہ مرحوم کی قبر جو ہے وہ اندر ہے اور آپ وہاں پر قبر پر پاؤں رکھے بغیر نہیں جا سکتے, کوئی راستہ کلیئر نہیں ہے, تو پھر آپ باہر سے ہی فاتحہ اور اسال ثواب کریں, وہ انہیں پہنچے گا.
ٹھیک ہے,
اس کے لیے دور و قریب جو ہے وہ ضروری نہیں ہے. تو لہٰذا اس بات کا خاص طور پر خیال کریں. کئی لوگ خاص طور پہ جب ہم قبرستان کے اندر کوئی مردے کی تدفین کے لیے جاتے ہیں
بہت زیادہ اس میں,
اس وقت یہ بڑا آزمائش کن معاملہ ہوتا ہے کہ اس وقت اگر اندر کوئی قبر ہے تو وہاں جانے کی پھر اتنے ہی افراد کو اجازت ہے کہ جتنے کو جو ہے وہ اس میت کو لے کر جانا ہے, مگر اس وقت ایک جمع غفیر جاتا بھی ہے اور وہ آرام سے جو ہے وہ تدفین جب تک ہو رہی ہے وہ دوسری قبروں پر باقاعدہ بیٹھے ہوئے ہوتے ہیں یا ان کے اوپر پاؤں رکھ کر کھڑے ہوئے ہوتے ہیں اور باتیں جو ہے وہ کر رہے ہوتے ہیں.
اچھا, اس میں بات قبر کے نہیں ہوتا, قبر کے حوالے سے بعض کو یہ ہوتا ہے نا کہ ہم قبر پر نہیں بیٹھے.
جی
اچھا, اس کے چلے آپ تھوڑی وضاحت بھی کر لیں کہ کچھ قبریں ایسی بنی ہوتی ہیں جن کے منڈھیر سی بنی ہوتی ہے نا.
جی,
ایک قبر ہے اور اس کے پاس ہی چھوٹی چھوٹی دیوار بنائیں, منڈھیر بنا لیں, دو بلاک لگے ہوئے ہوتے ہیں, ایک یہ ایریا قبر کا ہوتا ہے, ایک بالکل اوپر ہوتا ہے.
جی,
کچھ قبر کے دو اسٹیپ بنے ہوتے ہیں بھائی, ایک تو قبر ہے یا وہ اوپر دکھنے کے اعتبار سے یہ, پھر آگے سے یہ.
جی,
پھر یہ سیڑھی نما بنا ہوا. اب یہ تو بنائی آپ نے بالکل بیٹھنے کے لیے نا, تسلی. جی, کے لیے کہ جو بھی آئے تو آرام سے بیٹھ جائے یا پاؤں رکھے. اب پھلانگنے والے بھی یہ کرتے ہیں کہ ہم نے اس پہ پاؤں رکھا اور یہ بیچ والا چھوڑ کر یہ پاؤں رکھا, منڈیر سے منڈیر چلے ہم, دیوار سے دیوار چلے چلیں, یہ پھلانگنے کا جو بھی حکم, لیکن یا چلنے کی کبھی ضرورت ہو تو یہ دیوار کا بھی یہی ہوگا قبر کا. یہ
دیوار کے اوپر تو آپ چل سکتے ہیں جبکہ وہ دیوار واقعی جو ہے وہ نیچے والی دیوار پر ہی ہو,
قبر پر نہ ہو.
قبر پر نہ ہو کیونکہ یہ جب یہ والا اسٹیپ ہوتا ہے نا تو اب اس کے اندر یہ جو اگلے اسٹیپس ہیں یہ تو قبر کے اوپر ہی جو ہے وہ آ رہے ہیں. تو واقعی اگر کوئی اسٹیپ ایسا ہے جو نیچے جو قبر کی جو میت کے ساتھ جو اس کی دیوار مٹی کی بنی ہوئی اس کے اوپر بنی ہوئی ہے, اس پہ آپ نے پاؤں رکھا تو وہ شمار نہیں ہوگا. لیکن وہ یہ کہ اس طرح جانے والے عموماً احتیاط نہیں کر رہے ہوتے
اور وہ اس میں بھی پڑیں گے,
وہ اس کے اندر بھی جو ہے وہ پڑے آتے ہیں. پھر قبر بسا اوقات جو ہے وہ اوپر جو اس کا وہ بنایا جاتا ہے, جب ایک وقت گزر جاتا ہے تو وہ اوپر کا حصہ جو ہے وہ چھوٹا ہو جاتا ہے.
صحیح,
دوسرا جو ہے وہ پتہ نہیں چل پاتا کہ آپ کا پاؤں اصل قبر پر پڑ رہا ہے یا دیوار پہ جو ہے وہ پڑ رہا ہے. تو لہٰذا اس بات کا خاص طور پر خیال کرنا ضروری ہے. اب تک جو ہو چکا, انہوں نے کہا کہ اگر کسی کا جانے انجانے میں پیر پڑ گیا تو اللہ پاک کی بارگاہ میں سچی جو ہے وہ توبہ کریں اور آئندہ جو ہے وہ احتیاط کریں. آپ چاہے شب قدر پر, چاہے شب برات پر قبرستان جا رہے ہیں, چاہے عید کے ایام پر جا رہے ہیں, خود جا رہے ہیں, بچوں کو لے کر جا رہے ہیں, تو اس بات کا خیال کریں. آپ کے مرحوم آپ کے دادا ہیں, آپ کے والد ہیں, آپ کی والدہ ہیں, پھپھی ہیں, جو بھی ہیں, ان کی قبر تک جب اس کے بغیر پہنچنا ممکن نہیں تو پھر قبرستان سے ہی جو ہے وہ فاتحہ پڑھ لیں. بچوں کو قبر دکھانا کہ آئیں تمہیں دکھائیں تمہاری دادی کی قبر کون سی دادا کی, یہ زیادہ ضروری نہیں ہے, بلکہ زیادہ ضروری یہ ہے کہ انہیں قبرستان کے آداب سکھائے جائیں,
آداب سکھائے
کہ قبر کے اوپر پاؤں ہمیں کبھی بھی نہیں رکھنا.
ٹھیک ہے, اور ہم ظاہر انہی چیزوں کی بات کر رہے ہیں کہ جہاں ایسی قبریں بنی ہوئی ہیں اور جہاں جا سکتے ہیں,
جہاں جا سکتے ہیں وہاں بالکل جی وہ جانا چاہیے. اب کئی جگہوں کے اوپر جہاں پر قبرستان انتظامیہ باقاعدہ طریقے سے قبریں بناتی ہے اور اس میں ہر قبر کے درمیان پورا راستے کا شروع سے ہی اہتمام کرتی ہیں, چند ایسے قبرستان یا بس اوقات گاؤں وغیرہ کے اندر جو ہے وہ کشادہ جگہ ہوتی ہے وہاں پر ایسا ہو, تو بالکل وہاں پر آپ جائیں اور اپنے مرحوم کی قبر کے ساتھ کھڑے ہو کر جو ہے فاتحہ اور اسال ثواب.
اب اس میں مسئلہ بعض اوقات یہ کرتے ہیں, ایک ہوتا ہے بالکل قدیم راستہ بھی ہے, سب کچھ ہے, تدفین کرنے والوں کو بھی تھوڑا غور کرنا چاہیے, جب جگہ موجود ہے سب ادھر ادھر, تھوڑی سی محنت ہے اور اب وہ جو اچھا خاصا راستہ بنا ہوا ہے کسی کے آگے جانے کا تو وہاں شروع کر دیں گے. اچھا, ایک قبر بنی اس کے بعد دوسری, اس کے بعد تیسری,
وہ راستہ ہی جو
وہ بلا ترتیب مثلا اس میں
اصل میں اس میں تدفین کرنے والوں سے زیادہ کروانے والوں کا ہوتا ہے نا کہ بھئی ہمیں والد کے برابر میں ہی والدہ کے لیے جگہ چاہیے,
ایک یہ ہوتا ہے. دوسرا یہ کہ جیسے ہم کراچی شہر کی بات کریں تو یہاں گرکون کوئی محلے کے لوگ نہیں ہوتے, عام نہیں ہوتے, یہ جائیں گے قبرستان رابطہ کریں گے, ابھی قبر ہے کیا ہے, وہ ان کو نشاندہی کریں گے کہ ہمارے پاس اتنی قبریں اور فلاں فلاں پوائنٹ پر فلاں فلاں جگہ پر موجود ہے. اور پنجاب کے کئی علاقوں میں ایسا نہیں ہے, جہاں قبرستان تو ہیں سب کچھ ہیں اور وہاں پہ باقاعدہ جیسے مزدور مستری بھیجے جاتے ہیں نا کہ آپ قبر کھدوائیں. اب جو جا رہا ہے بندہ ساتھ, وہ ایک دو ہوں گے کہ جنہوں نے جگہ کا تعین کرنا ہے کہ کہاں قبر بنے, تدفین والے تو 100 آئے وہ تو جو قبر ہوگی اسی میں ہی تدفین کریں گے اور چلے جائیں گے. تو یہ جو سلیکشن کر رہے ہیں یہ اس وقت جو ٹھیک ہے آپ اپنے مرحومین کے قرب و جوار میں بھی اگرچہ آپ کرتے ہیں ٹھیک ہے کوئی حرج نہیں کر لیں, لیکن ان چیزوں کا بھی تو خیال آپ کو رکھنا ہوگا کہ دیگروں کے لیے آپ بالکل راستہ ہی بند کر دیں اور پھر اور لوگوں کے لیے پرابلم کھڑی کر دیں. تو ان چیزوں کا بہرحال خیال رکھیں گے تو انشاءاللہ بہتری ہی آئے گی. جی بڑھتے ہیں مزید سوالات کی طرف.
مفتی صاحب کی بارگاہ میں عرض ہے کہ حضور ارشاد فرمائیں کہ 15 جون کو ہماری فلائٹ ہے حج کے لیے روانگی کی. تو عرض یہ ہے کہ 15 جون کو آپ جب روانہ ہوگے تو تقریباً 11 دن مکہ المکرمہ زادہ اللہ شرف و تعظیمہ میں ہمارا قیام ہوگا, آگے پھر منا شریف روانگی ہو جائے گی. تو کیا ہم وہاں مسافر ہی رہیں گے یا مقیم کی کوئی صورت بنے گی؟ کیا ہم پر قربانی واجب ہوگی حج کی قربانی کے علاوہ؟ تو یہ ارشاد فرمائیں. دوسرا میرا سوال یہ ہے کہ احرام والا تکیے پہ سر رکھ کر سو سکتا ہے, اس حوالے سے بھی رہنمائی فرمائیں.
منا سے جانے سے پہلے ماشاءاللہ 15 جون کو آپ کی فلائٹ ہے, اللہ پاک آسانیاں فرمائے, حج مبرور کی سعادتیں عطا فرمائے, دعاؤں میں یاد رکھیے گا, اللہ پاک قدم قدم پر آپ کو بھی نیکیاں عطا فرمائے. 15 جون کو ان کی روانگی ہے, 11 دن بن رہے ہیں, پھر منا کی طرف چلے جائیں گے. تو ظاہر 15 دن ان کو مکہ مکرمہ میں نہیں ملے.
اگر آپ منا جانے سے قبل کوئی بھی حاجی 15 دن پہلے مقیم ہو گیا مکہ المکرمہ کے اندر, تو اب ایسی صورت کے اندر وہ شخص جب مقیم ہو گیا تو وہ ان ایام حج کے اندر بھی مقیم ہی قرار پائے گا, منا جانے کی وجہ سے وہ مسافر قرار نہیں پائے گا. تو لہٰذا اس کے اوپر سالانہ قربانی واجب ہوگی بشرطے کہ وہ صاحب نصاب ہو. اب اسے اختیار ہے کہ چاہے وہیں کر لے چاہے پاکستان میں کروا لے اپنی قربانی. ہاں پاکستان میں کروائے تو اس بات کا خیال کرے کہ دونوں جگہ پر وقت قربانی پایا جائے, وہاں عرب میں بھی قربانی کا وقت ہو اور یہاں بھی ہو. اچھا اگر پہلے جو ہے وہ آپ کا وقت 15 دن کا نہیں ہے جیسے آپ نے جو ہے وہ بیان جو ہے وہ کیا ہے, تو اب ایسی صورت کے اندر آپ منا جب پہنچے تو آپ شرعی مسافر ہی ہیں کیونکہ آپ مکے میں بھی شرعی مسافر ہی تھے, تو آپ پر قربانی واجب نہیں ہوگی بشرطے کہ آپ 12 ذوالحجۃ الحرام کو غروب آفتاب سے پہلے مکہ المکرمہ نہ آ جائیں.
اچھا اگر بعض اوقات 12ویں کی رمی کرنے کے بعد
لوگ جو ہے وہ آ جاتے ہیں غروب آفتاب سے پہلے ہی جو ہے وہ آ جاتے ہیں, اگر آپ آ گئے پھر بھی قربانی نہیں, پھر یہ ہوگا کہ اگر واپسی آ کر اب بھی آپ کا 15 دن قیام جو ہے وہ مکے کے اندر ہی ہے.
صحیح.
اگر واپسی کے بعد آپ کا 10 دن قیام اور پھر آپ نے مدینہ شریف چلے جانا ہے تو بھی مسئلہ نہیں ہے, قربانی واجب نہیں ہوگی. لیکن آپ غروب آفتاب سے پہلے جو ہے وہ مکہ المکرمہ کی حدود میں داخل ہو گئے اور آپ کا مزید 15 دن مکہ المکرمہ میں ہی قیام ہے, تو اب گویا غروب آفتاب سے پہلے پہلے آپ مقیم بھی ہو گئے, مالی اعتبار سے آپ صاحب نصاب بھی ہیں, تو اب آپ پر جو ہے وہ قربانی واجب ہو گئی. تو لہٰذا اب اگر آپ قربانی نہیں کر سکے یہ والی تو آپ پر جو ہے وہ پھر ایک بکرا یا بکری کی قیمت جو ہے وہ صدقہ کرنی ہوگی اور یہ صدقہ واجبہ کے طور پر ادا کرنی ہوگی. تو جن بھی افراد جو صاحب نصاب ہیں اور وہ جو ہے وہ ان کو پتہ ہے کہ بھئی وہ جو ہے وہ ان کا واپسی قیام مکے میں 15 دن کا ہے, تو پھر دو ہی باتیں ہیں, یا تو وہ غروب آفتاب سے پہلے مکہ المکرمہ نہ آئیں, یا اگر وہ جو ہے وہ آ جاتے ہیں تو پھر وہ اب چونکہ آخری وقت ہوگا تو اس وقت کے اندر جو ہے وہ قربانی کا انتظام کرنا آسان نہیں ہوگا.
جی
کیونکہ جیسے ہی وہاں غروب آفتاب ہوا تو اگرچہ پاکستان کے اندر تو وقت ہوگا, اب پاکستان میں آپ کی قربانی نہیں ہو سکتی. تو لہٰذا پھر آپ کو پہلے سے ہی جو ہے وہ قربانی کا اہتمام کر کے وہ ادائیگی ہی کر لینی چاہیے.
ٹھیک ہے. اور اگر دنوں کا فرق ہے تو پھر ایک الگ آپشن ہے.
جی
یعنی وہاں اگر 12 ہیں اور یہاں 11 ہیں, یعنی بعض اوقات ایک دن کا فرق ہوتا ہے نا.
جی
وہاں مکہ مکرمہ میں وہ 12 ہو گئے اور وہ غروب آفتاب کے پاس پاس ٹائم پہنچ
گئے, وہی وہاں کے غروب آفتاب سے پہلے پہلے تو آپ یہاں قربانی کر سکتے ہیں, لیکن وہاں غروب آفتاب ہو گیا تو پھر بھلے یہاں پر 11 ہو 10 ہو, پھر آپ جو ہے وہ قربانی آپ کی ادا نہیں ہوگی, پھر آپ کو صدقہ ہی کرنا ہوگا.
ٹھیک ہے. قربانی مطلب جو بھی بیرون ملک والے ہیں وہ اپنے ملک میں اگر کریں گے تو ان کے لیے یہی ضروری ہے کہ وہ جس ملک میں ہیں وہاں اور جس جگہ قربانی کر رہے ہیں وہاں, دونوں جگہ ایام قربانی موجود ہوں, تاریخ کی یہ تعین نہیں ہے. یعنی وہاں 11 ہیں تو یہاں 10 ہے، وہاں 12 ہیں یہاں 11 ہیں، تو یہ فرق اس میں کوئی حرج نہیں، لیکن یہ ہو کہ وہاں پہ بھی یہ 3 دن قربانی کے جو ٹائم پیریڈ ہے یہ موجود ہو اور یہاں بھی موجود ہو تو ٹھیک ہے، یہ کر سکتے ہیں. اچھا تکیے وغیرہ پہ سر رکھنا، منہ رکھنا،
تکیے پہ سر رکھنے میں جو ہے وہ حرج نہیں ہے. ہاں تکیے سے کوئی منہ جو ہے وہ چھپائے تو وہ منع ہے، ویسے جو ہے وہ تکیے کے اوپر آپ سر رکھے ہوئے ہیں کہ آپ کا جو ہے وہ رخسار جو ہے وہ اس سے ٹچ ہے تو اس میں کوئی حرج نہیں.
منہ چھپانے میں کیا مطلب، کوئی تکیے پہ ہی رکھ،
تکیا منہ پہ جو ہے وہ رکھ لے، یا کوئی جو ہے وہ الٹا جو ہے وہ سونے کا عادی ہو اور وہ اپنا منہ جو ہے وہ تکیے میں چھپا لے تو وہ منع ہو.
ٹھیک ہے، باقی اگر وہ کرتے ہیں یا اپنے ہاتھوں کو ہی لگا کے
لوگ، اس میں کوئی حرج جو ہے وہ نہیں
نہیں ہے. ظاہر ہے ان کو منا کے اندر اگر احرام کی بات کریں تو اس میں بھی
کم سے کم
8 جو ہے وہ بھی، پھر آگے 9 بھی ہیں، پھر 10 بھی ہے، پھر 10 کو بھی اگر یہ اپنے قربانی سے فارغ ہو جاتے ہیں اور پھر جا کر وہ جا کر احرام ان کا اترے گا، یعنی کم از کم 3 دن تو لگاتار ہے اور 4 دن بھی ہو سکتے ہیں، تو جب تک ان کے مناسک ہیں تو یہ ظاہر وہاں سوئیں گے سب کچھ ہے. اچھا کچھ لوگوں کی عادت ہوتی ہے بالکل وہ چادر یہ وہ اوڑھے بغیر سوتے نہیں ہیں، ٹھیک ہے، ہمیں بھی کچھ ملے تو کہ بھائی آنکھوں پہ پٹی باندھے بغیر نیند نہیں آتی ان کو، وہ کچھ ہوتی بھی چیزیں کہ بالکل باندھ لیتے ہیں، کیا کہیں گے؟
ہاں اس کی اجازت حالت احرام کے اندر نہیں ہوگی، اگر جو ہے وہ چادر سے انہوں نے منہ جو ہے وہ چھپا لیا یا جو ہے وہ انہوں نے آنکھوں پر جو ہے وہ پٹی جو ہے وہ باندھ لی تو اس کی اجازت نہیں ہوگی، حالت احرام میں ان چیزوں سے بچنا ضروری ہو.
جی ہاں، اصل میں یہاں آپ اس لیے کرتے ہوں گے کہ آپ کو نیند نہیں آ رہی، آپ بے فکر رہیں، وہاں آپ کو نیند ایسی آئے گی کہ آپ کو یہ پٹیاں باندھنے کی ضرورت نہیں ہے، بالکل آپ یہ کہیں گے کہ مجھے 1 گھنٹہ 2 گھنٹے مل جائیں، میں لیٹ جاؤں کہیں تو اچھوں اچھوں کو نیند آ جاتی. کئی چیزیں جو عادت میں یہاں شامل ہیں تو بعض اوقات ہمارا ذہن بن چکا ہوتا ہے کہ یہ ہم اس سے نکل سکتے ہیں، تو ایسا نہیں ہے، انشاءاللہ آسانی رہے گی. اچھا جی، سوال ہے کہ میرے پاس 5 لاکھ روپے ہیں جس میں 2 ماہ گزر چکے ہیں، شادی کے لیے رکھے ہیں، 1 سونے کی انگوٹھی ہے، زکوٰۃ ہوگی؟
زکوٰۃ نہیں ہوگی، یہ قربانی ہوگی. ہاں زکوٰۃ تو بہرحال اگر پہلے یہ صاحب نصاب نہیں تھے اور ان کے پاس جو ہے وہ پیسے ابھی 2 ماہ پہلے ہی جو ہے وہ آئے ہیں
جی،
تو اب یہ سال جب پورا ہوگا تو جو ہے وہ زکوٰۃ لازم ہوگی، لیکن بہرحال اس کی وجہ سے قربانی واجب ہوگی. قربانی کے لیے سال گزرنا شرط نہیں ہے، بلکہ ایام قربانی میں اگر آپ کے پاس یہ پیسے آ گئے تو بہرحال آپ پر قربانی واجب ہوگی.
اچھا انہوں نے لکھا 5 لاکھ، اب 5 لاکھ اچانک تو نہیں ایسے ہی آ گئے، کسی نے چلو گفٹ دے دیے تو چلو ان کو آ گئے یا وراثت میں ان کو
بس اوقات وہی ہوتا ہے کہ بی سی لوگ جو ہے کمیٹی وغیرہ جو ہے کے اندر جمع کر رہے ہوتے ہیں، تو اب اس کے اعتبار سے دیکھیں، اگر مثال کے طور پہ آپ نے کمیٹی جمع کی شروع ہوئی اور آپ نے 10-10 ہزار روپے کے جگہ کے جمع کرتے رہے اور جب آپ کے 4 لاکھ وہاں پر جمع ہو گئے تو آپ کی بی سی کھل گئی، تو اب یہ در حقیقت آپ ابھی یہ کاؤنٹ نہ کریں کہ یہ 4 لاکھ آپ کو ابھی ملے ہیں، نہیں، بلکہ آپ کا نصاب اس وقت شروع ہوگا کہ جب آپ نے نصاب کی مقدار پیسے جمع ہو گئے تھے. مثال آپ کے پاس اور کچھ بھی نہیں تھا تو جس وقت آپ کے پاس آپ کے وہاں پر کمیٹی کے اندر 1,40,000 روپے جمع ہو گئے یا ان پچھلے سالوں میں نصاب کچھ کم تھا، تو اگر اس کے مقدار جو ہے وہ آپ کے پاس وہاں پر جمع ہو گئے تھے تو اس وقت سے زکوٰۃ کا سال آپ کا بہرحال جو ہے وہ شروع ہو گیا تھا، تو پھر آپ کو اس تاریخ سے یا اس مہینے سے جو ہے وہ اپنے زکوٰۃ کے سال کی کیلکولیشن کرنی ہوگی.
ٹھیک ہے، ایک سوال ہے کہ بھائی 1 تولہ سونے کی قیمت کتنی ہے؟ تو یہ تبدیل ہوتی رہتی ہے، مارکیٹ کے اعتبار سے اس کو جو ہے وہ دیکھ لینا چاہیے. کل جیسے منگل گزرا ہے اور 6 جون، تو 6 جون بروز منگل 2,28,100 روپے، یہ جو خاص طور پر 24 کیرٹ کا جو سونا ہے تو 1 تولے کی یہ قیمت 2,28,100 روپے، اور چاندی کی قیمت جو ہے وہ 2,650 روپے چاندی کی قیمت
پر تولہ.
تو اس طور پر ہم دیکھیں 52.5 تولے جو چاندی کی قیمت ہے تو وہ 1,39,000، تو یہی چل رہی. بہرحال نصاب اگر بالکل پرفیکٹ دیکھیں گے تو وہ پھر اسی تاریخ کا ہی اعتبار ہوگا جس وقت آپ پوچھنا چاہیں یا آپ اس پر عمل کرنا چاہیں یا کوئی چیز آپ پر واجب ہو رہی ہے یا قربانی کے حوالے سے، تو ریٹ بہرحال اس کے ارد گرد رہے گا. ایسا نہیں ہوتا کہ یکدم بہت زیادہ ہی نیچے آ جائے یا بہت زیادہ اوپر چلے جائے، लेकिन बहरहाल पिछले सालों में जो हम निसाब बयान करते थे कफील साहब, वो सारे रिकॉर्ड टूट गए
जी। अभी तो निसाब जो है वो सबसे ज़्यादा जो है वो चांदी का निसाब जो है वो सबसे ज़्यादा बड़ा हुआ, कभी भी जो है वो 1 लाख से ऊपर तो गया ही नहीं, और इस दफ़ा तो 1 लाख से 1.5 लाख के करीब करीब जो, अभी पिछले दिनों तो 1,45,000 तक भी जो है वो चला गया था, अब जो है वो दोबारा नीचे आके 1,39,000 जो है।
और आला हजरत अली रहमत के दौर में 56 रुपये थे,
56 रुपये,
56 रुपये कुर्बानी का निसाब बयान किया, तो उस दौर की बात है जी। नाज़रीन इकराम, प्रोग्राम आपने मुलाहज़ा किया है और वक्त हमारा इख्तिताम को पहुँचा है, आपसे इजाज़त चाहते हैं फिर हमारे
हादियों रहनुमा हमारे गुलामा, हो कभी दरपेश जो कोई मसला, पूछ ले हाजिर हो हम इनकी बारगाह।